नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म अर्जुन पोखरेल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। नेपाल दूरसञ्चार प्राधिकरणले 3 वर्ष अघि 3 वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता गरेको थियो। 2 वर्षभित्र हरेक जिल्ला सदरमुकामसम्म उच्च गतिको इन्टरनेट पुर्याउन प्राधिकरणले नेपाल टेलिकम, युटीएल र स्मार्ट टेलिकमसँग झण्डै 10 अर्ब रूपियाँको सम्झौता गरेको थियो। सम्झौता अनुसार नेपाल टेलिकमले प्रदेश 1, 2 र 3का 32 जिल्लामा अप्टिकल फाइबर बिछ्याउन 4 अर्ब 82 करोड़ रूपियाँको सम्झौता भएको थियो। यस्तै प्रदेश 4 र 5का 21वटा जिल्लामा अप्टिकल फाइबर बिछ्याउन 2 अर्ब रूपियाँमा युटीएलसँग र प्रदेश 6 र 7मा अप्टिकल फाइबर बिछ्याउन स्मार्ट टेलिकमसँग 3 अर्ब 94 लाख रूपियाँमा सम्झौता भएको थियो। तर युटीएलले काम नै नगरेपछि गएको फागुनमा प्रदेश 4 र 5का जिल्लामा अप्टिकल फाइबर बिछ्याउने जिम्मा पनि सरकारले नेपाल टेलिकमलाई नै दिएको छ। सम्झौता अनुसार गएको वर्ष नै मध्यपहाडी राजमार्गले छुने र वरपरका जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर पुगिसक्नु पर्थ्यो, तर अहिलेसम्म आधा पनि काम भएको छैन। यस्तै हरेक स्थानीय तहमा ब्रोडब्यान्ड सेवा पुर्याउने काम पनि सकिएको छैन भने टेलिफोन र इन्टरनेटको मूल्य पनि बढेको र गुणस्तर सुधार नभएका गुनासा आइरहेका छन्। आज हामीले यिनै विषयमा दूरसञ्चार सेवा प्रदायकको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग कुराकानी गर्छौं। खनालजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
नेपाल दूरसञ्चार प्राधिकरणले चाहिँ पछिल्लो समय के कस्ता कामहरू गरिरहेको छ?
नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समयमा आएर नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी ड्युजहरू समयमै रिकभर गर्ने काम गरिरहेछ, प्लस इन्टरनेट सेवाको गुणस्तर कायम गर्नुको लागि सेवा प्रदायकहरूसँग निरन्तर छलफलमा छ र यसको गुणस्तर कायम गर्ने हिसाबले अगाडि बढाएको छ र इन्टरनेटको लगायत भोइस सेवाको पनि मूल्यमा सामञ्जस्यता ल्याउने र मूल्य चाहिँ कम गर्ने हिसाबले चाहिँ आफ्नो कार्यक्रमहरू गाइडलाइन्स एमेन्ड गर्ने लगायतका कामहरू अगाडि बढाइरहेछ।
सूचना प्रविधि क्षेत्रमा नेपाल निकै नै अगाडि गइसकेको छ। यति अगाडि जाँदा जाँदै पनि सुधार भएका कुराहरू धेरै छन्, केही सुधार गर्नुपर्ने कुराहरू पनि छन्। दूरसञ्चार प्राधिकरणले हेर्ने निकायहरूको सेवा पहिलाभन्दा त सुधार भएको छ, तर पूर्ण सुधार हुन सकेको छैन। प्राधिकरणले खासै नियमन गरेन, निर्देशन जारी गरेन भन्ने गुनासो आउँछ नि।
वास्तवमा ग्राहकहरूबाट यस्तो खालको गुनासो आएन भने हामी सचेतै हुँदैनौँ, हामी अगाडि नै बढ्दैनौँ। ग्राहकको कम्प्लेन आउनुपर्छ भनेर हामीले विज्ञापन दिएका छौँ। तपाईँहरूलाई केही अप्ठ्यारो हुन्छ भने अथवा सेवा प्रवाहमा केही समस्या छ भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईँको सेवा प्रवाहको स्थिति हेर्छौँ, तपाईँलाई अन्याय पर्याप्त क्षतिपूर्ति दिलाउँछौँ लगायतका विज्ञापन गरेका छौँ र त्यस सम्बन्धी नियमहरू तयार गरेका छौँ हामीले। भन्नाले हामी उपभोक्ताको गुनासोलाई सम्मान गर्छौँ। भर्खर हामीले ट्विटर अकाउन्ट्स पनि सञ्चालनमा ल्याएका छौँ, त्यसबाट पनि गुनासो गरिदिनु होला म अनुरोध गर्छु। अनि प्लस सेवा प्रदायकका धेरै जायज गुनासोहरू छन्। तपाईँले आफैले के स्वीकार गर्नु भने अन्य क्षेत्रको तुलनामा आइटी सेक्टर नेपालमा राम्रो छ, यो म पनि भन्ने गर्छु यो, तर पनि जे जति बाँकी छ यसमा गर्नुपर्ने काम त्यो हामीले मिलेर गर्नुपर्नेछ। यद्यपि के हुँदो रहेछ भने यो हाम्रो इकोसिस्टमले आइटी सेक्टर मात्र एक्सलाइन बनाएर लानलाई गाह्रै हुँदो रहेछ। आइटी सेक्टर पनि अन्य सेक्टरसँग डिपेन्ड हुन्छ, बिजुलीसँग डिपेन्ड हुन्छ, सडकसँग डिपेन्ड हुन्छ, होइन स्थानीय निकायहरूसँग डिपेन्ड हुन्छ, किन रोड मुनिबाट जानुपर्छ, त्यो सुरक्षा हुनु पऱ्यो, सुरक्षा निकायसँग डिपेन्ड हुन्छ आदि कारणले गर्दा केही पर्सेन्ट बाँकी हो। तर पनि त्यसमा फोकस गरेर हामीले अब सेवा प्रदायकहरूले गुनासो गर्न नसक्ने गरी नेपालको आइटी सेक्टर सञ्चालन हुनुपर्छ भन्नेमा प्राधिकरण सचेत छ।
अनि अर्को जवाफ, तपाईँहरूको नियमनको कुरा पनि सोधेको थिएँ नि मैले।
नियमनको केसमा अब अहिलेको आइटी जमानामा तपाईँले ग्राहकहरूको सङ्ख्या हेर्नु भने पपुलेसनको झन्नै बराबर छन्। यस्तो अवस्थामा म्यानुअली नियमनले धेरै गाह्रो पर्छ, तपाईँलाई थाहा छ। अटोमेटिक हिसाबले नियमन हुनुपर्छ, अनबायसले नियमन हुनुपर्छ। त्यसका साथसाथै म्यानुअली आएका गुनासोलाई हामी नियमनमा जान्छौँ, नियमन गरिरहेछौँ र छड्के पनि गरिरहेछौँ। यद्यपि अत्याधुनिक मेसिनहरू ल्याएर हामी यो नियमन गर्ने क्रममा छौँ।
तपाईँले मेरो सुरुको प्रश्नमा पनि भन्नुभएको थियो मूल्यको कुरो घट्दै घट्दै गइरहेको छ, त्यो घटाउन के गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ भन्नुभएको थियो। उपभोक्ताको गुनासो जति हामी परिष्कृत हुँदै जान्छौँ त्यति धेरै सुविधा खोज्ने हो, त्यो अन्यथा पनि होइन। मूल्य अझै घटेन नेपालमा टेलिफोनको त्यसै गरी इन्टरनेटको भन्ने धेरै गुनासो छ। अब तपाईँकै हातमा छ फेरि त्यो मूल्य निर्धारणै नगरिदिए पनि सीमा तोकिदिने लगायतको कुराहरू त तपाईँकै हातमा छ, के गर्नुभएको छ?
विशेष गरी प्राधिकरणले यस अगाडि मूल्यमा हस्तक्षेप नगर्ने नीति लिएकै हो। खुला बजारले मूल्य तय गर्छ भन्ने प्राधिकरणको त्यो कन्सेप्ट थियो र बजारमा त्यसै अनुरूपले प्राधिकरणले मूल्यलाई चाहिँ प्राइस क्याप मेकानिजममा गएर मूल्यको क्यापिङमा मात्रै नियन्त्रण गर्ने, त्योभन्दा बढ्न नदिने, घट्न जान्छ भने जाओस् भन्ने थियो, हस्तक्षेप थिएन। तर म आइसकेपछि नेपालको डोमिनेन्ट प्लेयरको मूल्यभन्दा धेरै डिफ्रेन्स हुने गरी पनि मूल्यहरू तोकिया देखेर विशेष गरी भोइस अपरेटरमा यसलाई झार्ने क्रम सुरु गरेका छु, होइन? एउटा सेवा प्रदायकले आजदेखि झार्न सुरु गरिसकेका छ, होइन? जुन अति बढी भयो भनेर प्राधिकरणले मूल्यमा हस्तक्षेप गर्ने नीति लिएको छ, किनभने पर्फेक्ट कम्पिटिसन मार्केट आज छैन, यो बेलामा प्राधिकरण चुप्लाएर बस्नु हुँदैन भन्ने मेरो सोच हो। यसै गरी डेटा सेवाका नि पछिल्ला पटकका हामीले स्वीकृत गरेका डेटा सेवाको ट्यारिफ एकदमै समसामयिक छन्। 500 रुपियाँमा 600-700 रुपियाँमा 4-5 MBसम्मका प्याकेजहरू आइसकेका छन् र हामी सेवा प्रदायक उसको सँग बसेर यसमा अब प्राइसमा धेरै खेल्न दिने विचारमा छैनौँ। 20-25% कम्पिटिसनको लागि मार्जिन दिने, अन्यमा अब फिक्स गर्ने हिसाबले जाने भनेर सेवा प्रदायकलाई बोलाइरहेका छौँ, किन समझदारीमै गरौँ भनेर। उपभोक्ताले चाहिँ मूल्य कम भए पनि महसुस गर्न पाउनुहुन्छ।
कहिलेदेखि पाउनुहुन्छ सर? उपभोक्ताले हरेक दिन हरेक मिनट हरेक सेकेन्डसँग जोडिएको कुरो हो यो। हामीले प्रयोग गर्ने इन्टरनेटको टेलिफोनको मूल्य कहिले घट्ला भनेर त चासो स्वाभाविक हुन्छ,
एकदमै घट्दो क्रममा छ। उपभोक्ताहरूले सचेत भएर अहिले सर्च गरिदिनु हो भने कसको चाहिँ सस्तो छ भनेर हेरिदिनु भयो भने, अनि मेरो घरमा एउटा सेवा प्रदायकले दिएको छ त्यसैको लिन्छु भनेर बस्नु भयो भने सस्तो छैन, सस्तो पनि बजारमा छ कि भन्नु भने धेरै सस्तो छ, त्यो प्राधिकरण त्यो लिस्ट टास्छ, होइन? र म उपभोक्ताहरूलाई यही महिनादेखि, यही भाद्रदेखि नै, भाद्रको अन्तिमसम्ममा उपभोक्ताले महसुस गर्ने गरी इन्टरनेटको मूल्य घटेको चाहिँ म देखाउँछु।
इन्टरनेटको कुरा गरिरहँदा अर्को पनि शुल्क छ, यो होइन मर्मत शुल्क भनेर लिँदै आएका छन्। पटक पटक हटाउ भन्नुभयो, फेरि उहाँहरूले अटेर गर्नुभयो, फेरि पटक पटक हटाउनुभयो। उपभोक्ताले काहीँ पनि नियममै नभएको मर्मत शुल्क तिरिरहनु परेको छ, यो त मारमै पऱ्यो उपभोक्ता। तपाईँहरूले यसमा पनि केही गर्न सक्नु भएन है?
सही क्वेसन गर्नु। वास्तवमा यसमा योभन्दा पहिला गत आर्थिक वर्षमा नेपाल सरकारले दूरसञ्चार सेवा शुल्क लगाउँदाखेरि इन्टरनेट डाटामा पनि 13% सेवा शुल्क लगायो, त्यसमा चाहिँ उपभोक्तालाई सिधै मार पर्छ भनेर सञ्चार मन्त्रालयको नेतृत्वमा चाहिँ सेवा प्रदायकहरूसँग बसेर तपाईँहरूलाई मर्मत खर्चमा हामी रिल्याक्सेसन दिन्छौँ, यसले गर्दाखेरि ट्याक्समा बढेन पर्दैन, उपभोक्तालाई चाहिँ भाउ नबढाउँ भन्ने हिसाबमा द्विपक्षीय सहमति भएर यो गरे हो। यद्यपि नियममा संशोधन गर्नु थियो, टाइममा संशोधन हुन सकेन, हालैमा आएर मात्रै आएर संशोधन भइसकेको छ, त्यसकारण अब चाहिँ मर्मत लिन पाउँदैन भन्ने छैन, कानुन अनुसारै लिन पाउँछ। त्यसलाई पनि अब कति लिन पाउँछ चाहिँ एनटिएले यसैमा छलफल गर्दैछ, डाटा घटाउने क्रममै यसमा पनि अब कतिमा दिने त कतिसम्म मर्मत लेख्न पाउँछ। ग्राहकलाई त पैसा बढाउन नपाउने भइहाल्यो, सहमतिमा त्यो संशोधन भयो, ग्राहकलाई मार पर्दैन। यद्यपि सरकारको करमा पनि हामी सिरियस छौँ, सरकारको कर पनि त अब जति छुट दियो त्यति मात्रै गर्नु पऱ्यो नि, भोलि ठुलो कसैले धेरै क्यापासिटीको इन्टरनेट लिनुभएको छ, 10,000 महिनाको तिर्नुहुन्छ भने त्यो सबैको आधी चाहिँ मर्मत खर्च लिएर सरकारको ट्याक्स ऊ गर्ने कुरा पनि आएन। यसमा हामी एउटा सहमतिमा गएर एउटा
व्यापारीहरूको गुनासोप्रति अलि तपाईँहरू सकारात्मक हुनुभएको हो कि जस्तो देखियो नि त यसबाट?
हुँदै होइन, हामी व्यापारीको पनि हो, व्यापारी नै यही देशका हुन्, उनीहरूको गुनासोको पनि कुरा आयो, प्लस हाम्रो फोकस होम युजरकै हो, इन्डिभिजुअल युजरकै हो, यङहरूकै हो, र उहाँहरूले होममा लिने जुन सेवा शुल्क छ, मैले तपाईँलाई पहिलो शब्दमा पनि बन्न नदिने भने उहाँहरूलाई देखेर भने हो, र प्लस नेपाल सरकारको ट्याक्समा नजाओस् भने कर्पोरेटले पनि छुट पाएर अथवा कर्पोरेटले ठुलो मात्रामा बिग हाउसेसहरूले जुन लिइरहेका छन् त्यसमा मर्मत शुल्क मर्मत लिएर कर्पोरेट हाउसलाई त मर्का नपर्ला, तर सेवा प्रदायकले चाहिँ सरकारको राजस्वमा कम हुन सक्ला कि भन्ने हिसाबमा हामी सचेत भए मात्रै हो।
अब संशोधन झन् कानुनमै उहाँहरूले त्यो शुल्क लिन पाउने भनेपछि त कसरी घट्ला? हजुरले फेरि घट्छ पनि भनिहाल्नुभयो, नियममै नहुँदा त बढेको थियो भने अब त झन् नियममै आउँदैछ।
यस्तो नेपाल सरकारले सेवा प्रदायकसँग गरेको सहमति कार्यान्वयन भएको कानुन संशोधन भएर र विश्व परिवेशमा बानिज्यको पैसा घटे अनुसारको हाम्रो देशमा मूल्य घट्नुपर्छ र कतिपय सेवा प्रदायक अब सेवा प्रदायक बिचमै हामी के क्वेसन गर्न सक्ने भएको छौँ भने फलान सेवा प्रदायकले चाहिँ यति रुपियाँमा दिनुहुन्छ, तपाईँ किन यतिमा, तपाईँले कार्टेलिङ गर्नुभयो, ब्ल्याकमेल गर्नुभएको छ, ब्ल्याक मार्केटिङ गर्नुभएको छ भनेरै घटाउन सक्ने स्थितिमा तथ्याङ्क मेरो अगाडि आइसक्या भएर मैले तपाईँलाई भने.
अब अलिकति फरक प्रसङ्गको कुरा गरौँ. हामीले कुरा गर्नुभन्दा एक दिन अगाडि नेपाल स्याटेलाइटको लाइसेन्स खारेज भयो. अब यस्ता यस्ता अरू पनि लाइनमा छन्, खास खारेज चाहिँ किन हुन्छ दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स?
विशेष गरी खारेज गर्नु प्राधिकरणको रहर होइन, तर नेपाल सरकारका ड्युजहरू, राज्यलाई तिर्नुपर्ने राजस्वहरू टाइममा सेवा प्रदायकहरूबाट जम्मा हुन नसक्दा, लामो समयसम्म चाहिँ यसलाई बेरुजुको रूपमा रहँदा, यसमा महालेखा परीक्षक, सार्वजनिक लेखा समिति, अर्थ समिति लगायत नेपाल सरकारको समेत ध्यानाकर्षण भइसक्दा पनि यसको उड्न नसकिया भएर र यसको जिम्मेवारी लिएर बसेका निकाय प्राधिकरणले कि तिर्नै होइन, तिर्नै पर्दैन भनेर भन्नुपर्ने भयो, कि यतिसम्म तिर नत्र भने तिमीहरूलाई हामी कारवाही गर्छौँ भन्ने हिसाबले जानुपर्ने भएर अन्तिम मौका पटक पटक तिर्ने मौका दिँदा पनि नतिरेको सेवा प्रदायकहरूलाई खारेजी गर्नेसम्मका निर्णय गरे हौ हामीले. पछिल्लो निर्णय यसैको दृष्टान्त.
उहाँहरू अब सरकारसँग पनि जान सक्नुहुन्छ, त्यो बाटो पनि खुला छ होइन?
दूरसञ्चार ऐनले दूरसञ्चार सेवाको संवेदनशीलतालाई ध्यानमा दिएर उहाँहरूको ग्राहक हुनसक्छ, सोफिस्टिकेटेड रेडियो इक्विपमेन्टहरू हुनसक्छ, त्यसको व्यवस्थापन पनि गर्नुपर्छ भनेर चाहिँ ऐनमा के प्रावधान राखेको छ भने प्राधिकरणले खारेजको निर्णय गरेमा चाहिँ नेपाल सरकार समक्ष पुनरावेदन दिन सक्ने व्यवस्था गरेका छ 35 दिनभित्र. त्यसमा सरकारले गरेका निर्णय चाहिँ लागू हुन्छ भनेको छ. त्यसकारण त्यो सुनाईको मौका अथवा हाम्रो निर्णय उप्र न्यायको मौका पाउनु भने यसलाई अन्यथा सोच्नु भएन. सरकारबाट जे निर्णय हुन्छ त्यो हुन्छ.
त्यो निर्णय आइसकेपछि केही ग्राहकहरूले सामाजिक सञ्जालतिर पनि धेरै चासो राख्नुभएको थियो. अब नेपाल स्याटेलाइटको लाइसेन्स नै खारेज भइसकेपछि हेलो नेपालको सेवा लिइरहेका ग्राहकहरूको के हुने, उहाँहरूसँग सिम छ, उहाँहरूले प्याकेज लिएर बस्नुभएको होला होइन, उहाँहरूको चाहिँ के हुने भन्ने गुनासो थियो. यो चाहिँ के हुन्छ ग्राहकहरूको सन्दर्भमा चाहिँ?
अब मलाई जहाँसम्म लाग्छ हामीले नि हेलो नेपालको सेवा सुरु गर्नु पऱ्यो नै भन्या हो. धेरै सेवाहरू बन्द छन् होइन, सेवाग्राहीहरू मार्गमा छन्. एक त हामी त्यो साइडमा पनि स्टडी गर्दैछौँ ग्राहक र इक्विपमेन्ट कसरी व्यवस्थापन गर्ने, किन 35 दिन टाइम हामी छ, त्योभित्रमा हामी ग्राहक कसरी व्यवस्थापन गर्ने, सोफिस्टिकेटेड इक्विपमेन्ट कसरी व्यवस्था गर्ने गर्छौँ त्यो पनि गर्छौँ. र मलाई लाग्दैन कि उहाँहरूले ड्यु तिर्नुहुन्न भनेर. अब नेपाल सरकार समक्ष जाने भने म तिर्छु नै भनेर जाने हो, टाइम फ्रेम लिएर जानुहुन्छ. सरकारले पनि राजस्व नतिर्खेन तिमीलाई छुट दिन त पक्कै भन्दैन. सरकारले के भन्छ भने ल म 35 दिन छ, 35 दिनभित्र सबै तिरेर आइज भन्ला बढिदियो भने त्यो उठाउनु नै मेरो नियत हो, मेरो खारेज गर्ने नियत त होइन. उठेर आउँछ भने फेरि सेवा सञ्चालन हुन्छ, अगाडि बढ्छ नि.
यस्तो कम्पनी अरू पनि छन्, लामो समयदेखि एकदम गिजो लिएर बसेको अर्को कम्पनी पनि छ, युटिएल. युटिएलको मामलामा चाहिँ के हुन्छ? हुन त अदालतको कुरा पनि छ त्यहाँ.
सम्मानित अदालतमा प्रवेश गरिसक्या भएर यस विषयमा केही बोल्नु उपयुक्त हुँदैन. यद्यपि प्राधिकरणले त हाम्रो लागि एनएसटिपिएल, युटिएल, स्मार्ट एउटै केस हो, एउटै प्रक्रिया अगाडि बढाएको हो. अहिले अदालतमा विचाराधीन छ, यस विषयमा केही नहुन.
अझ अर्को कम्पनी कुरा गरौँ, स्मार्टको. स्मार्टको चाहिँ के भइरहेको छ?
स्मार्टले प्राधिकरणले दिएको अल्टिमेटमको टाइमभित्र हामी 15 दिनभित्र 30 करोड तिर्छौँ, बाँकी चाहिँ 3 महिनाभित्र तिर्छौँ भन्यो. प्राधिकरणले त्यही मौका दिया हो, युटिएललाई त्यही दिन्थ्यो, वास्तवमा एनएसटिपिएललाई त्यही मौका दिया हो. स्मार्टले 30 करोड तिर्यो, हाम्रो खारेज गर्ने नियत होइन भनेर मैले पटक पटक भनेको छु. 3 महिनाभित्र बाँकी डिभिजन तिरोस्, सेवा सञ्चालन गरोस्, हाम्रो उद्देश्य त्यही नै हो.
अब तपाईँहरूको संस्थातिर लागौँ. प्राधिकरणले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पारित भइसकेको छ, कार्यान्वयनको चरणमा छ. अब पुरानै कार्यक्रमको निरन्तरता आयो भनेर धेरै गुनासा आए, सायद तपाईँसम्म पनि आइपुगेको होला नि मिडिया मार्फत. त्यो निरन्तरताको क्रमभङ्गता भन्ने शब्द छ नि, त्यो चाहिँ किन गर्न सकेनौँ हामीले?
किन गरेका छैनौँ? हेर्नुहोस् त, पुरानै छोडेर नयाँ जानलाई त हामीले सबै सडकहरू भत्काएर सबैमा फ्लाइओभर त लगाएको छैनौँ, त्यही सडकमा पिच गरे हो हामीले भने. मतलब धेरै इनिसिएटिभ प्राधिकरणले लिइसकेका छ, अगाडि बढाइसकेका छ, कम्प्लिट भएको छैनन्, अनगोइङ छन्. त्यसलाई त्यत्तिकै छोडेर जाने कुरा त भएन, त्यसलाई क्यारी गरे मात्रै हो. नयाँको हिसाबमा तपाईँले हेर्नु भने नयाँ प्रोग्रामको हिसाबमा सेटेलाइटको कुराहरू राखिएको छ, यो कसरी पुरानो भयो, अत्याधुनिक प्रविधि, अत्याधुनिक टेक्नोलोजीको कुराहरू गरिरहेछौँ. सी समुद्री सतहसम्म चाहिँ अब कनेक्ट गर्ला नेपाललाई कसरी इन्टरनेट सस्तो बनाउन सकिन्छ र कसरी रिलायबल हुन्छ भन्ने कुराहरू अगाडि बढाएको छौँ. अप्टिकल फाइबरको प्रोजेक्ट, ब्रडब्यान्ड कनेक्टिभिटी पठाएका छौँ, बढाएका छौँ, अगाडि सोचेर अगाडि बढाएको छौँ. यो पुरानो देखिया मात्रै हो. पहिला के भन्दाखेरि विभिन्न कारणले गर्दाखेरि, प्रत्यक्ष अप्रत्यक्ष कारणले गर्दाखेरि कुनै कामहरू सम्पन्न हुन सकेका थिएन, स्पिड अप भएको छ अहिले, त्यो कुरा हो. बरु कहिलेसम्म सिद्ध्याउनुहुन्छ भनेर भन्नुभयो भने चाहिँ राम्रो कुरा हो. अब नियमित त चाहिने कुराहरू अगाडि बढाउनै परिहाल्यो, नयाँ कार्यक्रमहरू पनि छन् यहाँले हेर्न सक्नुहुन्छ.
हुन त मन्त्रालय अन्तर्गतको निकाय हो, मन्त्रालयले भनेका सल्लाह सुझाव मान्नु नै होला, तर मन्त्रालयको अलि बढी हस्तक्षेप भए जस्तो देखिन्छ बाहिरबाट. मन्त्रालयले जे भन्यो ठ्याक्कै त्यही गर्ने. मन्त्रालयमा त अब राजनीतिक नियुक्ति हुन्छ, मन्त्री भनेको राजनीतिक पद हो, त्यहाँबाट बाहिर उठेन भन्ने आरोप छ नि प्राधिकरणलाई त.
मलाई त्यस्तो लाग्दैन, किनभने प्राधिकरणको काम कर्तव्य अधिकार ऐनले स्पष्टसँग तोकिदिया छ. आफ्नो काम कर्तव्य अधिकार प्रयोग गर्न प्राधिकरण मन्त्रालय गएको छैन. तपाईँले कुनै पनि पोइन्ट देखाउन सक्नुहुन्न मलाई, म यहाँ दावाका साथ भन्छु. र मन्त्रालयको बाँकी रह्यो दूरसञ्चार ऐनको दफाले नै के भनेको छ भने नेपाल सरकारको निर्देशन पालना गर्नु प्राधिकरणको कर्तव्य भनेको छ. नेपाल सरकारले डिसिजन गरेर आउने चिज पालना गर्नलाई मैले त ऐन नमानेको हुन्छ. अब यसलाई पनि हस्तक्षेप भन्ने हो नि भन्नु,
यो पदमा बसेर तपाईँले त्यो त भन्न पनि त मिलेन होइन.
होइन होइन, भा नै हुँदैन प्राधिकरण, किन प्राधिकरणले मन्त्रालयले भन्या भना काम गर्नलाई त हामी त ऐन नियम अनुसार काम गर्ने. ऐन नियमले चाहिँ हामीलाई के दिएको छ, काम कर्तव्य अधिकार छ, त्योभित्र बसेर काम गर्ने हो. त्यसकारण तपाईँहरूले हस्तक्षेप महसुस गर्नुभएको होला त्यो होइन. तर ऐन अनुसारै नेपाल सरकारले नेपालमा दूरसञ्चार क्षेत्रको विकास विस्तारको लागि निर्देशन दिन सक्ने अधिकार राख्दछ. त्यो अधिकार अन्तर्गत आएका निर्देशनहरूको पालना गर्नु प्राधिकरणको कर्तव्य हुनुहोस्, आफ्नो कर्तव्य निर्वाह गरेका कुरालाई हस्तक्षेप भनेर नबुझ्दा राम्रो हुन्छ.
केही घटनाहरू पनि आएको थियो हुन त, अब त्यो हस्तक्षेप भन्ने कि के भन्ने, आर्थिक वर्षको अन्त्यमा सरकारले तोके जति राजस्व उठाउन नसक्दा कोषमा भएको रकम लगेर दिने, त्यो पनि खुरुखुरु दिन नसक्दा केही घटनाहरू भएको पनि थिए. त्यो खालको हस्तक्षेप मैले कुरा गर्न खोजेको.
वास्तवमा प्राधिकरण नाफामूलक संस्था होइन, यसमा जम्मा भए पैसा उपयोगविहीन भएर बसेर प्राधिकरणको कोषमा अरबौँ रुपियाँ जम्मा हुने, नेपाल सरकारको विकासका निर्माणका कामहरू चाहिँ रोकिने, यो हुँदैन. कुनै पनि नियमनकारी निकायमा नियमनकारी निकाय सञ्चालन गर्न सक्ने पैसा राज्यले व्यवस्था गरिदिन्छ, बाँकी पैसा राज्यको ट्रेजरीमा लान्छ. तर हाम्रो दूरसञ्चार ऐनमा केही फ्ल भएको कारणले गर्दाखेरि ऐनलाई ऐनको अनर गर्नलाई, पालना गर्नलाई अर्थ मन्त्रालयले रिक्वेस्ट गर्ने हो, हामीलाई जम्मा गरिदिन अनुरोध गर्छ. हामी हाम्रो बजेट र कार्यक्रम सञ्चालन गर्न बाँकी राखेर पैसा पठाउँछौँ. यसलाई त्यसरी बुझ्दाखेरि राम्रो हुन्छ.
अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदियो नेपाल. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालसँग कुराकानी गरिरहेका छौं. यहाँलाई फेरि पनि स्वागत छ खनालजी.
हजुर, धन्यवाद.
अब अलिकति फरक प्रसङ्ग, तपाईँहरूले नियमन गर्नुहुन्छ, निर्देशन गर्नुहुन्छ दूरसञ्चार प्रदायक कम्पनीहरूलाई. सरकारी कम्पनीप्रति अलि दयाको भाव देखाउन खोज्यो, माया गर्छ, निजी क्षेत्रको कम्पनीलाई चाहिँ दूरसञ्चार प्राधिकरणले हेला गर्छ, परको ठान्छ भनेर पटक पटक उहाँहरूको गुनासो आउँछ. मिडिया मार्फत तपाईँलाई पनि भेटेर भन्नुहुन्छ होला, गर्नुहुन्छ किन यस्तो?
वास्तवमा प्राधिकरणले, मैले अघि नै भने, थाहा तपाईँ पुग्नुहुन्छ होइन, नेपाल सरकारले आफ्नो लगानी भए उद्योगलाई यसो गर भनेर दूरसञ्चार ऐनको दबाब 20 दूरसञ्चार क्षेत्रको विकास विस्तारको लागि निर्देशन दियो. तपाईँको इसारा हुनसक्छ अप्टिकल फाइबरको प्रोजेक्टै दियो भन्ने हुनसक्छ, तर दूरसञ्चार ऐनको दफा 20 हामीले पालन गर्नु हाम्रो कर्तव्य छ. त्यो ऐनको नेपाल सरकारले त्यसमा त्यस अन्तर्गत गरेर डाइरेक्ट देऊ भन्ने हुन्छ. हामीले त्यो दियो, हामीले ऐन पालना गरे हो. अरूले हेर्दा दूरसञ्चारलाई काखी च्याप्यो भन्ने देखिन्छ, अनि प्राइभेट सेक्टरलाई पनि अपर्च्युनिटी दिएका छौँ, कम्पिटिसनमा बोलाएका छौँ, जान्छौँ. त्यस्तो अनबायसली हामी नेपाल टेलिकम,
तपाईँहरूले नै लाग्छ ऐनले गर्दाखेरि अलिकति बायसनेस हुनु परेको भन्ने लाग्छ भने त ऐन संशोधनको लागि पनि त हामीले पाइला अगाडि बढाउन सक्छौँ नि होइन र?
यस्तो नि, ऐन बनाउनेको, ऐन बनाउने सरकार व्यवस्थापिका होइन, हाम्रो सल्लाह अनुसार ऐन बन्छ. त सरकार त ऐन बनाउनलाई एकदमै स्वतन्त्र होइन, निकाय र व्यवस्थापिका संसदको आफ्नो अन्तर्निहित अधिकार हो त्यो भने होइन. अब त्यो संस्थाबाट बनेको ऐन संशोधन गर्नुपर्छ भनेर प्राधिकरणले भन्ने दृष्टान्त होइन, नेपाल सरकारले सुझाव ल्याऊ भन्यो भने हामी दिन्छौँ त्यस विषयमा.
अप्ठ्यारै पऱ्यो भने त मन्त्रालय मार्फत तपाईँहरूले केही राख्नु पनि सक्नुहुन्छ होइन,
त्यो जान्छ, नजाने कुरा होइन. तर यो विश्व परिवेशमा हेर्नु हो भने इन्कम्बेन्ट अपरेटर भने चाहिँ चलेर आइरहेको अपरेटर, उसलाई त्यो पनि पब्लिक कम्पनीको रूपमा हुन्छ, उसले चाहिँ सार्वजनिक खरिद ऐनहरूको कारणले गर्दा सिधै कम्पिट गर्न सक्दैन, टेन्डरहरूमा भाग लिन सक्दैन. त्यसलाई प्रोटेक्ट गर्ने वर्ल्ड वाइड एउटा तरिका हुन्छ, यही तरिकामध्ये ऐनको त्यो प्रावधान हो, त्यो नेपालमा पनि लागू गरियो.
अहिले एकदमै प्रतिस्पर्धामा एउटा ठुलो सरकारी कम्पनी छ, एउटा अर्को ठुलो निजी क्षेत्रको कम्पनी छ, तर सँगसँगैको प्रतिस्पर्धामा तेस्रो कम्पनी आएन, तेस्रो कम्पनी चाहिन्छ भनेर बहसहरू आउँछन्। प्राधिकरणलाई पनि त्यो महसुस भइसकेको छ कि छैन?
अहिलेको हामीलाई पनि महसुस भयो, दूरसञ्चार क्षेत्रमा पूर्ण प्रतिस्पर्धा भएन नै भन्ने हाम्रो पनि सोच हो वास्तवमा। र अहिलेका एक्जिस्टिङ अपरेटरहरूलाई तपाईँहरू आउनुहोस्, एक्सपान्सन गर्नुहोस्, तपाईँहरू लाइसेन्स लिएर त्यतिकै नबस्नुहोस् भन्ने प्राधिकरणको जमर्को, जसलाई चाहिँ खारिज गर्न प्राधिकरणलाई आयो भनेर बुझियो, होइन लट्ठी लगाएपछि पो हिँड्छ त बसिरहेको छ, हामीले लट्ठी लगाएको हो त्यो भने लौरी लगाए, तपाईँहरू चाहिँ सरकार दायित्व नतिर्ने काम नगर्ने पाउनुहुन्छ, कि बाटो छोडिदिनुहोस् कि काम गर्नुहोस् भने हो। पहिलो प्रयास भनेको अहिलेकै सेवा प्रदायकहरूले आफ्नो एक्सपान्सन गर्नुहोस्, कम्पिटिसन ल्याउनुहोस्, देशमा स्वच्छ प्रतिस्पर्धा कायम गर्नुहोस् नै भन्ने हाम्रो उद्देश्य हो। यदि गर्नु भएन भने बाटो खाली गरिदिनुहोस् भन्ने पनि हो। अरू अब नेपालमा प्रतिस्पर्धै हुन दिन्न, हामी ओगटेरै बस्छौँ भन्ने सोच चाहिँ नराखेको हुन्छ, त्यो अवस्थामा अर्को ल्याउनु पऱ्यो भने पनि पछि हट्नु पर्दा हुँदैन जस्तो लाग्छ।
केही सहुलियतको केही सहज व्यवस्था केही हुनसक्छ नयाँलाई त्यसरी प्रतिस्पर्धात्मक रूपमा अगाडि ल्याउने हो भने एक्जिस्टिङ पोलिसीहरूमा?
नयाँलाई प्रतिस्पर्धामा ल्याउँदाखेरि अब नयाँ लुरे अपरेटरलाई ल्याइँदैन, अहिलेका अपरेटरभन्दा बढी पुँजी क्षमता भएका, बढी लगानी गर्न सक्ने क्षमता भएका ल्याउनु पर्ने हुन्छ, सहुलियत दिएर ल्याउने कुरा त हुँदैन।
अब अलिकति फरक प्रसङ्ग जाउँ, अनि तपाईँले भन्नुभयो अब नयाँ केही छैन भनेर मैले सोध्दाखेरि नयाँ के छैन, छ, हामीले समुद्रसम्म चाहिँ हाम्रो अप्टिकल फाइबर पुर्याएर इन्टरनेट सस्तो बनाउने र सेटेलाइटको कुरा गर्नुभएको थियो, के सुरु भयो, प्रगति चाहिँ कहाँबाट सुरु भयो?
नेपालको सी एक्सेससम्मको कनेक्टिभिटीको लागि चाहिँ परामर्शदाताबाट ड्राफ्ट फाइनल रिपोर्ट हामी कहाँ आइसकेको छ, हामी त्यो चाहिँ रिपोर्टलाई अहिले इनहाउस कन्सल्टेसनमा छौँ, अहिले पर्याप्त हामी स्टेक होल्डरको कन्सल्टेसनमा पनि राख्छौँ। सेटेलाइटको हकमा भन्नुहुन्छ भने नेपालले 1984 जस्तो लाग्छ मलाई, 84 उपयोग गर्न नसकेको अर्बिटल स्लटलाई आइटियुमा फाइलिङ गरेर त्यो रिजर्भ कायम राखेर होइन सेटेलाइट राख्ने हिसाबमा यत्र कामहरू अगाडि गएको छ, सेटेलाइट पोलिसी तयार बनाएर सरकारमा सिफारिस गरेका छौँ, रेकमेन्ड भइसकेको छ, अहिलेसम्म नभएको कुरा हो नि त त्यो, त त्यसलाई सेटेलाइटलाई तपाईँले कसरी हेर्नुपर्छ भने प्रविधिसँग नेपाली जनताको पहुँच, अब सेटेलाइट हुँदै अन्तरिक्षसम्म, अच्छा चन्द्रमासम्म पनि नेपालीको पहुँच हुनसक्ने अवस्था रह्यो, अब योतर्फ काम गर्दैछ, यो सानो काम हो र अहिले 1984 फ्रीमा त्यहाँ स्लटलाई युज गर्न नसके अवस्था अहिले आएर हाललाई अब त्यो स्लट हामी प्रयोग गर्छौँ, त्यो स्लट हाम्रो राष्ट्रको सान हो, हाम्रो लागि छुट्याएको त्यो जसरी प्रयोग गर्छौँ भनेर सरकार अगाडि बढाएको छ। सेटेलाइटको पूर्ण कार्यान्वयन गर्ने अधिकार एनटिएमा नभए पनि नेपाल सरकारको निर्देशन अनुसार लाइ हराएको कामहरू गरेका छौँ, एनटिएले आफ्नो सरकार लगाएको काम जिम्मेवारी साथ पुरा गरेका छ, र सेटेलाइट राख्ने कुरा नितान्त नेपाल सरकारको निर्णयमा भर पर्छ, राख्न सक्ने हिसाबले मेन पावर तयार गर्ने, पोलिसी तयार गर्ने, संस्थागत विकास गर्ने लगायतका काम र आइटियुसँग कोअर्डिनेसन गर्ने लगायतका कामहरू अगाडि बढाएको छ।
फटाफट काम भयो, बजेटको अभाव भएन, हामीले चाहे जति प्रविधि र प्राविधिकहरू प्राप्त भयो हुन्छ, यो कति समयको काम हो? हामी धेरै टाढाको सपना जस्तो गरिरहेछौँ सेटेलाइट, आफ्नो सेटेलाइटको लागि
सेटेलाइट स्थापना गर्नलाई 2022 हामीले स्थापना गर्न सक्छौँ, मैले तपाईँलाई डेटै भन्दाखेरि, किनभने यो 24-25 महिनामा म्यानुफ्याक्चर स्टार्ट गरेपछि सेटेलाइट लन्च गर्न सकिन्छ, त्यति ठुलो ऊ होइन, होइन किन अब अहिले अब अरूले प्रयोग गरिसकेका टेक्नोलोजी अथवा यो स्पेस प्रुभन टेक्नोलोजीहरू लिँदाखेरि 24-30 महिना भन्छ, हामी टाइट गर्दा 24 महिनामा सेटेलाइट लन्च गर्ने गरी अगाडि बढ्न सक्छौँ। त्यसकारण तपाईँ सम्झौता हामीले 24 महिनामा चाहिँ सेटेलाइट हुन्छ भन्नुहोस्, तर सम्झौता गर्नुजेलसम्म स्टेटले लोनबाट गर्ने भने लोनको मोडालिटी, फाइनेन्सिङ मोडालिटी भनौँ न, त्यो टुङ्ग्याउनु पऱ्यो, सेवा प्रदायकसँग सम्झौता हुनु पऱ्यो, 24 महिनामा सेटेलाइट लन्च हुन्छ।
अर्को अब धेरैले चासो हुनसक्छ समुद्रसँग कसरी त्यो इन्टरनेट हामी पहुँचमा पुर्याउने र कसरी सस्तो इन्टरनेट आइपुग्छ भनेर धेरैलाई चासो छ, कसरी चाहिँ हामी सस्तो प्राप्त गर्न सक्छौँ यदि त्यो योजना हाम्रो सफल भयो भने?
एकदमै कस्तो भन्दाखेरि अहिले बङ्गलादेशमा 3 MBPS $3 पर MBPSसम्म त्यहाँलाई ब्यान्डविड्थको खरिद बिक्री भएको छ, त्योभन्दा कममा पनि भइरहेको छ, भन्दा हामी कहाँ न्यूनतम हुनेले 5-7 डलरमा गरिरहेछन्, बढी हुनेले 15-16 डलरसम्म हुन त, 2-3 वर्ष अगाडि 45-50 डलरसम्म थियो, घट्ने क्रममा छ होइन। अब यसलाई कसरी न्यूनतम गर्न सकिन्छ भन्ने हिसाबले एउटा अब बङ्गलादेशसम्म हाम्रो लाइन जोडिया छैन, इन्डिया मार्फत जानुपर्छ, त्रिपक्षीय एउटा कुराकानी गरेर अगाडि बढाउने, अरू कुरो भारत हुँदै नै सीसम्म समुद्रसम्म जान सक्ने हिसाबले हामी सिङ्गापुरसँग पनि गएर हाम्रो इन्टरनेटको ब्यान्डविड्थ घटाउन सकिन्छ कि भन्ने हिसाबले, अथवा अहिले समुद्री कनेक्सन भनेर हामी सिङ्गापुर हङकङ जहाँ गइरहेछौँ दक्षिणतर्फबाट, कतै उत्तरतर्फबाट जाँदाखेरि अझ हङकङसम्म नजिक पर्छ कि हाम्रो, त्यो हिसाबले स्टडी हुँदैछ, सर्टेस्ट रुट रिलायबल रुट त्यो स्टडी हुँदैछ, त्यो स्टडी हामी अध्ययन गर्छौँ, आवश्यक पऱ्यो भने अब अन्तर्देशीय पनि हुनुभएर अलिकति डिप्लोमेटिक च्यानलबाट पनि दुई देश बिचको कुरा अथवा बङ्गलादेश नेपाल इन्डिया नै सबै त्रिदेशीय नै बस्नुपर्ने अवस्था हुनसक्छ। हामीले डिप्लोमेटिक हाम्रो यहाँको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेर भए पनि त्यो डाइरेक्ट सीसम्म डाइरेक्ट एक्सेस पाउने भूपरिवर्तित राष्ट्रको जुन अधिकार छ नैसर्गिक त्यसलाई उपयोग गर्ने त्यो भने समझदारीमा गर्ने र समुद्रसँग डाइरेक्ट कनेक्टिभिटी गराउने यसो गर्दाखेरि चाहिँ इन्टरनेसनल ब्यान्डविथ चाहिँ सरल दरमा ती राष्ट्रहरूले पाएको दरमा नेपालमा आउन सक्छ त्यसमा स्टडी गरिरहेको छ।
यो अन्तर्देशीय भन्दा बित्तिकै अलिकति महँगो हुने त हामी अनुमान गर्न सक्छौँ। आर्थिक हिसाबले चाहिँ कतिको ठुलो प्रोजेक्ट हुन आउँछ यो?
अब त्यही नै स्टडी गर्दैछौँ। कति त्यो भाइबल भएन भने त्यतातिर जाने कुरा भएन, धेरै ठुलो महँगो प्रोजेक्टहरू ल्याएर। तर पनि अब सूचना प्रविधिलाई कम्प्रोमाइज गर्न नसक्ने अवस्था रहन्छ। अहिले मैले सेटेलाइट भने नि, सेटेलाइट नहाले के हुन्छ त नेपालमा? 30 अरब सेटेलाइटै चाहिँदैन। तर सूचना प्रविधिमा रिच त हुँदैन नि, त्यो सम्बन्धी मेन पावर हुँदैन नि हामी सेटेलाइटसँग। अनि भोलि चन्द्रमा जाने सपना पनि देख्न सक्दैनौँ नि। एक फड्कुले तपाईँको अर्को 10 किलोमिटर यात्राको तय गर्छ नि त तपाईँलाई, होइन? त्यस्तै हो यो पनि सीसँगको डाइरेक्ट एक्सेस। भोलि नेपालमा ब्यान्डविथ कन्जम्सन कति हुन्छ नै प्रेडिक्ट गर्न सक्नुहुन्न, किन भोलि अब एभ्रिथिङ अटोमेटेड हुनसक्छ, सबै कुरा मसिन टु मसिन हुनसक्छ, होइन? सबै इन्टरनेट अफ थिङ्स हुनसक्छ, घरमा यहाँ अफिसमा बसेर घरको युटिलिटिजहरू तपाईँले त चलाउन सक्ने हुन सक्नुहुन्छ, होइन? गाडी सडकमा स्मार्ट कारहरू मात्र गुड्ने हुनसक्छ। भोलि ब्यान्डविथको कन्जम्सन चाहिँ फेरि उता जाँदाखेरि चाहिँ सरल पर्ने हुन्छ कि? त्यस कारण ती वस्तुलाई पनि हेरेर अध्ययन गर्नुपर्ने भएर यी कुरामा हामी सचेत छौँ।
अन्त्यतिर छौँ प्राधिकरणको अब एउटा ठुलो अर्को प्रोजेक्टको कुरा गरौँ, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछाउने कुरा केही ठाउँमा राम्रोसँग अगाडि बढे पनि केही तपाईँहरूले दिएका दूरसञ्चार कम्पनीहरूले नगर्दाखेरि साटफेर पनि गर्नु पऱ्यो, पछि अर्कोलाई पनि दिनु पऱ्यो। केही ठाउँमा राम्रो भए पनि केही ठाउँमा चाहिँ त्यो एकदमै सुस्त छ।
त्यही त कुरा, एउटा नेपालमा ढिलासुस्ती भने चाहिँ हरेक सेक्टरमा छ, आइटीमा मात्रै होइन तपाईँले हेर्नु भने एउटा। अनि कस्तो छ भने मध्यपहाडी राजमार्ग जसलाई बेस लियो, मध्यपहाडी राजमार्ग कति बन्यो भनेर पनि हेर्नुपर्छ। मध्यपहाडी राजमार्गमा बिछ्याउने भने चाहिँ राजमार्ग चाहिँ छ कि छैन भनेर नि हेर्नुपर्छ, एउटा त्यो पनि अप्ठ्यारो परिरहेछ, राजमार्ग त बन्नु पऱ्यो नि। अनि हाम्रो चाहिँ अन्तर्निकाय समन्वयको कमी, सडक जस्तो महत्त्वपूर्ण पूर्वाधार भन्दाखेरि सडकको छेउमा राख्ने युटिलिटी डक्ट, होइन, टेलिकमको फाइबरको राख्ने डक्टहरू राख्ने हाम्रो चाहिँ बजेट सिस्टम अथवा मेकानिजम नभएको कारणले गर्दाखेरि पनि यो प्रोजेक्ट ढिलाइ भएको छ। र प्लस छनौट गरेका सेवा प्रदायकहरूको आर्थिक अवस्था खस्किँदै गएको कारणले पनि उनीहरूले गर्न नसके भएर हामीले उनीहरूको टेन्डर रद्द गर्नेसम्मका निर्णयहरू गरेका छौँ। र सेवा प्रदायकलाई तिमीहरू गर्न सक्दैनौ भने तिमीहरू छोड, हामी बेग्लै उपाय अप्नाउँछौँ भनेर निर्देशन दिएका छौँ, अन्तिम मौका दिएका छौँ। र नेपाल टेलिकमले 3 ठाउँबाट आफ्नो काम सुरु गरेका छ, प्रगति मनिटरिङ गरेका छौँ, सन्तोषजनक भएन भने त्यसको पनि विकल्प खोल्नुपर्ने अवस्था आउँछ।
तपाईँले भनिहाल्नुभयो एउटा त सडकले गर्दा, सडकै नबनेपछि कहाँ राख्ने, सडकमै पूर्वाधार नभएपछि। बनेको ठाउँतिर पनि तपाईँले कहीँकहीँ हेर्नु भने अघिल्लो महिना एक ठाउँमा गएको थियौँ, एकदमै न्यून गुणस्तरमा माथि माथि खोसेर त्यो बिछाइएको छ, त्यो एकदमै जतिखेर पनि त्यो त्यसमा खतरा उत्पन्न हुन सक्ने भनेर स्वयं त्यहाँका वरिपरिका नागरिकले भन्थे। तपाईँले त्यसमा अनुगमन चाहिँ एकदमै फितल गर्नुभएको रहेछ।
यस्तो त्यो डक्ट मात्र राख्यो, फाइबर राखेको छैन, अनुगमनको फेज कसरी राखेका छौँ भने उसले 30% काम सम्पन्न गरेपछि अनुगमन, आई मिन डक्ट राख्या गहिरोमा पुगेको पुगेन भने स्ट्यान्डर्डको राख्यो राखेन, त्यसपछि अनुगमन गर्नलाई इन्डिपेन्डेन्ट कन्सल्ट्यान्ट राखेर गर्छौँ। त्यस कारण त्यो बेलामा यी सबै कुराहरू आउँछ, भएन भने उसले कहाँ पेमेन्ट पाउँछ र?
तर यो लडतरी हिसाबले सकिने जस्तो त धेरै ठाउँमा देखिएको छ सर।
होइन, त्यो हिसाबले सकियो भने पेमेन्ट पाउँदैन सेवा प्रदायकले, विकल्प खोज्छौँ। त्यस कारण 3 महिना अल्टिमेटम दिएको छौँ हामीले, तिम्रो क्वालिटी अनुसारको काम र भने अनुसारको मापदण्ड अनुसारको काम भएन भने किन खारेज नगर्ने भन्ने हिसाबले गएको छौँ हामी।
अब यो तोकेको समयमा त पुरा होला जस्तो देखिँदैन, पटक्कै देखिन्न, समय थप गऱ्यो भने चाहिँ कहिलेसम्ममा यो प्रोजेक्ट चाहिँ पुरा हुने तपाईँहरूको अबको अनुमान चाहिँ के हो?
हेर्नुहोस्, ब्याकबोन प्रोजेक्ट आफूमै एम्बिसियस प्रोजेक्ट हो, होइन? हाम्रो ल्यान्डस्लाइड भइरहने देश, बाटो कुनै पनि बाटो चाहिँ हाम्रो निर्वाध यही बाटो रहन्छ, ल्यान्डस्लाइड हुँदैन भनेर ग्यारेन्टी गर्न सक्ने बाटो कुनै पनि छैन, केही बाटोमा पिछाएर जानुपर्छ, होइन? यद्यपि अन्तर्निकाय समन्वय भयो भने हामी सम्झौता गरे मितिले 2 वर्षभित्रमा जान्छौँ भने अब 1 वर्षभित्रमा काम स्टार्टिङ हुने हो भने 1 वर्षभित्रमा मजाले काम सिद्धिन्छ।
सँगसँगै हरेक गाउँपालिका नगरपालिकाहरूमा तपाईँहरूले ब्रोडब्यान्ड इन्टरनेट पुर्याउनु भन्नुभएको छ, केही ठाउँमा पुर्याउनु भएको छ। तपाईँहरूलाई पनि दबाब के देखियो भने ढिलो गर्दा ढिलो गऱ्यो भनेर आरोप खेप्ने, छिटो गर्दा एकदमै लडतरे काम, इन्टरनेटै नचलेका धेरै गुनासाहरू आएका छन्। कसरी सुधार्ने त यसलाई? अब
राम्रो प्रश्न गर्नुभयो तपाईँले, तर के भन्दाखेरि इन्टरनेट राम्रोसँग चलाएको ठाउँहरूको पनि मोनिटरिङ गर्दै हुन्थ्यो तपाईँहरूले होइन, कस्तो भने भूकम्प प्रभावित छ, भूकम्पको बेलामा मैले एउटा म्यासेज देखेँ, म बाहिर थिएँ, घरमा आउँदा सबै ढल्या घरहरू मात्र राखेको छ हाम्रो वेबसाइट सोसियल साइटमा, हामीले सग्लो भएको घर एउटा पनि राखेका थिएनौँ, मेरो घर ठाडो थियो कि उठ्यो भन्ने कुरा 5-6 घन्टाको प्रयासपछि एउटा सम्पर्क विस्थापित भएर मैले थाहा पाएँ। अहिले पनि हामी के कमजोरी मात्रै खेला, त्यो कमजोरीलाई कसरी सोल्युसनमा जान सक्छौँ हेरेका छैनौँ। म तपाईँलाई दावाका साथ भन्छु, हामीले अहिले 50%भन्दा बढी ब्रडब्यान्ड कनेक्टिभिटी गरेका छौँ, 10%मा यो समस्या आएको छ त्यसलाई समाधान गर्नु गएको छ, 40%मा एक्सलेन्ट सर्भिसहरू छ सञ्चालन भएको छ, सेवा प्रदायकले कमिट गरे भन्दा बढी सेवा दिएका छन्। जहाँसम्म भूकम्प प्रभावित क्षेत्रमा सुरुमा टेन्डर गर्दाखेरि 512 केबिपिएस ब्यान्डविथलाई हामीले मिनिमम ब्यान्डविथको स्ट्यान्डर्डमा राख्यौँ, जुन चाहिँ अहिलेको भिडियोग्राफिक कन्टेन्ट हेर्नको लागि गाह्रो भयो। हुन त त्यसले इमेलहरू टेक्स्टहरू मजाले जान्छ आउँछ हेर्न सकिन्छ टेक्स्टहरू, भिडियोग्राफी हेर्नलाई चाहिँ भएन, अहिलेको बोक्दाहरू भिडियोग्राफी मात्रै हेर्ने भयो। एक अर्को कुरो, प्राधिकरणको जिम्मेवारी तपाईँले हेरिदिनु पऱ्यो, हामी इन्फ्रास्ट्रक्चर पुऱ्याइदिने हौ, उहाँहरूको सधैँ इन्टरनेटको पैसै तिरेर चाहिँ हामी राखिदिने निकाय त होइन, अलिकति पैसा तपाईँ ब्यान्डविथ लिइदिनु हो भने त त्यो राम्रोसँग चल्थ्यो नि त। अब त हामीले ग्रामीण दूरसञ्चार विकास कोषबाट सरकारका तत्त्व निकायले स्कुलका निकायको लागि शिक्षा मन्त्रालय होला, स्वास्थ्य संस्थाको लागि स्वास्थ्य मन्त्रालय होला, उहाँहरूले पनि त्यो कस्ट बिहोर्नु पऱ्यो। अब सञ्चार मन्त्रालयले बिहोरिदिने, प्राधिकरणले बिहोरिदिने भनेर होइन, हामी इन्फ्रास्ट्रक्चर पुऱ्याइदिने हो, भिसार छ चल्न सक्छ, ए 512 केबिपिएस तपाईँलाई छ, अब तपाईँलाई 1 एमबिपिएस चाहिँ किन्नुहोस् न सेवा प्रदायकसँग चलिहाल्छ नि, तपाईँ सिस्टम भएपछि नचल्यामा, अब सिस्टम चलाइदिए चामलले दिस, दाउरा पनि दिस, चुलो पनि दिस, अब बालदेर पकाइदिए भने जस्तो भयो कि त।
सरले नराम्रा कुरा मात्रै उठायो भन्नुभयो, तर मिडियाको कामै त्यो कहाँनिर बिग्रेको छ ल्याइदिने हो। उज्यालोको कार्यक्रम बदलिँदो नेपाललाई यहाँले समय दिनुभयो, दूरसञ्चार प्राधिकरणले गरेका काम नागरिकसँग प्रत्यक्ष दिनदिनै हरेक मिनटमा ठोक्किने टेलिफोन सेवा प्रदायक इन्टरनेट सेवा प्रदायकको बारेमा र अबको योजनाको बारेमा जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
सरले पनि आफ्नो यो महत्त्वपूर्ण एकदम प्रख्यात मिडिया धेरै ठुलो नेटवर्क भए मिडियामा मलाई 2 शब्द राख्ने मौका दिनुभयो। नेपालमा हामी तपाईँ हामी मिलेर पोजिटिभ भाइब क्रिएट गरौँ, तपाईँ हामीले पोजिटिभ भाइब क्रिएट गरेन भने कसले गर्ने? तपाईँ सबभन्दा ठुलो नेटवर्क भए मिडिया भन्नुहुन्छ, तपाईँले पोजिटिभ भाइब दिएन भने कसले दिन्छ? ए 40% आउट अफ 50% काममा त्यो 50%को कामको 40% भने लगभग 90% राम्रो कामबाट चाहिँ 10% बाँकी रहेछ, ल राम्रो काम हामी हेर्छौँ भनेर कुनै ठाउँको सक्सेस स्टोरी ल्याइदिनुहोस्, कर्णालीको सक्सेस स्टोरी ल्याइदिनुहोस्, ताकि ओहो यसले त राम्रो परिवर्तन ल्याउँदो रहेछ भन्ने आशा जागोस् हाम्रो जनताहरूमा, हामी केही गर्दैछौँ गरेलाई समर्थन होस् होइन, अथवा मोटिभेसन होस् क्या गर्नेलाई। यो किसिम मिडियाले तपाईँले हामी सबैले गर्नुपर्छ हेर्नुहोस्, न त नेगेटिभ भाइबले हामी कहाँ पुग्छौँ, जिरोमा पुग्छौँ, जिरोमा पुग्नु दिनुहुन्न यो देशलाई। धन्यवाद।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँगको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकैसाथ संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।